रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
कर्णाली प्रदेशमा डिजेल र पेट्रोलको माग 30-40% बढे पनि भण्डारण क्षमता नहुँदा समस्या, भण्डारण क्षमता विकास गर्न प्रक्रिया अघि बढाइएको निगमको भनाई।
दैलेखको डङ्गेश्वर 2 लाखुरीमा यो महिनामा 8 बालविवाह रोकिएको वडा कार्यालयको दावी। दाङमा पहिलो पटक कवरगोको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालन।
नेपालगञ्ज उपमहानगरपालिका भित्रका विभिन्न सडकका चौडाई कालो पत्री गर्ने क्रममा घटाइएको भन्दै स्थानीय असन्तुष्ट।
र भ्याली च्यासल युवा क्लब सुदूरपश्चिम खप्तर गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। थाइल्यान्डमा हुने महिला टी20 क्रिकेटका लागि नेपाली टोलीको घोषणा। हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट नवराज रेग्मी र डिलो रावतको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। पृथ्वीनारायण शाहको 297 जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर आज विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। उहाँको विक्रम सम्बत 1779 पुष 27 गते आजका दिन गोर्खामा जन्मिनुभएका पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा महत्वपूर्ण योगदान रहेको छ। उहाँले टुक्रिएर रहेका ससाना 22-24 राज्यलाई नेपाल एकीकरण गरेर सिङ्गो नेपाल बनाउन महत्वपूर्ण योगदान दिनुभएको छ। उहाँको विक्रम सम्बत 1831 मृत्यु भएको थियो। यस्तै नेपालगञ्ज उपमहानगरपालिका पालिकाले पृथ्वी जयन्तीको अवसर पारेर आज एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। उपमहानगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा नगर कार्यपालिका, वडा कार्यालय, शिक्षण संस्था र स्वास्थ्य संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ। मेयर डाक्टर धवल शमशेर राणाले कार्यपालिका बैठकबाट बिदा दिने निर्णय भएको बताउनु भएको छ।
कर्णाली प्रदेशमा डिजेल र पेट्रोल लगायतका पेट्रोलियम पदार्थको माग अहिले वार्षिक रूपमा 30-40% बढे पनि यी दुवैको भण्डारण क्षमता भने शून्य रहेको छ। नेपाल आयल निगमले कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगरका प्रमुख दीपक प्रसाद घिमिरेले भण्डारण क्षमता नहुँदा परनिर्भर हुनु परेको भन्दै भण्डारण क्षमता विकास गर्न पहल भइरहेको बताउनुभयो। उहाँले भण्डारण क्षमता नहुँदा आपूर्तिमा समस्या हुने बित्तिकै पेट्रोलियम पदार्थको अभाव हुने भएकाले 2 वर्षभित्र भण्डारण क्षमता विकास गर्ने गरी प्रक्रिया अघि बढाइएको बताउनु भएको छ। आवश्यकता अनुसारको भण्डारण क्षमता विकास गर्न करिब 10 बिघा जमिन आवश्यक पर्ने उहाँको भनाइ रहेको छ। 90 दिनसम्म भण्डारण गर्ने क्षमताको विकास गर्नुपर्ने सरकारी नीति भए पनि तत्कालका लागि डिजेल 4,20,000 र पेट्रोल 2,10,000 लिटर भण्डारण क्षमता विकास गर्ने तयारी थालिएको छ। उहाँले यहाँ दैनिक डिजेल 1,60,000 र पेट्रोल 20,000 लिटर बिक्री हुने गरे पनि माग अनुसार आपूर्ति हुन नसकेको उहाँको भनाइ रहेको छ।
सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरूको विद्यार्थीको पढाइप्रति जिम्मेवार हुन नसक्दा शैक्षिक अवस्था सुधार हुन नसकेको सरोकारले बताएका छन्। राष्ट्रिय पढाइ सिप प्रबन्धन कार्यान्वयन जिल्ला समन्वय समितिको बैठकले सामुदायिक विद्यालयको पढाइ सुधार गर्न शिक्षकको महत्वपूर्ण भूमिका भए पनि त्यसो हुन नसकेको बताएका हुन्। समितिका सदस्य तथा शिक्षक महासंघ सुर्खेतका अध्यक्ष कृष्ण थापाले विद्यालयमा पढाउने शिक्षक शिक्षणमा भन्दा पनि राजनीतिक क्रियाकलापमा बढी सहभागी हुने भएकाले पनि समस्या हुने गरेको बताउनु भएको छ। उहाँले विद्यालय बाहिर राजनीतिक दलका भातृ संगठनमा कार्यक्रममा हिँड्ने शिक्षक विद्यालय आउँदा विद्यार्थीको पढाइमा गम्भीर नभएको बताउनु भएको छ। यस्तै समितिका अर्का सदस्य तथा मद्रसा मदिना मावि मेलघारीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अहमद रजाले स्थानीय तहका जनप्रतिनिधि अझै पनि शैक्षिक क्षेत्रप्रति गम्भीरता नआएकाले शिक्षाको अवस्था माथि उठ्न नसकेको बताउनु भएको छ। राष्ट्रिय पढाइ सिप प्रबन्धन कार्यक्रमका जिल्ला संयोजक नरेश ढकालले कक्षा 1, 2, र 3 का विद्यार्थीका लागि विद्यालयलाई प्रदान गरिएका शैक्षिक सामग्री कुनै कुनै विद्यालयले प्रयोगमा नल्याएको बताउनु भएको छ। संयोजक ढकालले पाठ्यक्रममै समावेश गरेर पढाउनु पर्ने शैक्षिक सामग्रीको प्रयोगमा जिल्लाका केही विद्यालयले प्रभावकारी रूपमा पढाएको भए पनि केही विद्यालयले अत्यन्तै गैर जिम्मेवारी देखाएको बताउनु भएको छ। यसैबीच समितिको बैठकले सामुदायिक विद्यालयको पठन पाठन प्रणालीलाई सुधार गर्न समय समयमा अनुगमन गर्नुपर्नेमा जोड दिएको छ। सरकारी विद्यालयको अवस्था सुधार गर्न राम्रा विद्यालयलाई प्रोत्साहन र कमजोर विद्यालयलाई कार्यवाहीको व्यवस्था गर्नुपर्ने बैठकले निर्णय गरेको छ।
दैलेखको डुङ्गेश्वर गाउँपालिका दुई लाकुरीमा यो पुस महिनामा 8 बाल विवाह रोकिएका छन्। ओडा कार्यालय र गैर सरकारी संस्थाको सक्रियतामा यो महिनामा 8 बाल विवाह रोकिएको ओडा अध्यक्ष राजकुमार खत्रीले बताउनुभयो। भोजसहित विवाह गर्न तयार रहेका जोडीका अभिभावकलाई ओडा कार्यालयमा बोलाएर छलफलपछि विवाह रोकिएको उहाँको भनाइरहेको छ। पछिल्लो समय बाल विवाह गर्नेको संख्या बढेकाले ओडा कार्यालय र सरोकारवालाले यसमा जोड दिएका छन्। बाल विवाह हुने तयारीबारे जानकारी हुने बित्तिकै केटा र केटी पक्षका अभिभावकलाई ओडामा बोलाएर बाल विवाहबाट हुने असर, बाल विवाहबारे कानुनी प्रावधानबारे जानकारी गराएर दुवै पक्षको सहमतिमा विवाह रोकिएको हो। नयाँ कानुनले केटा र केटी दुवैको उमेर 20 वर्ष नपुगी बिहे गरे बाल विवाह हुने भन्दै सजायको व्यवस्था गरेको छ।
नयाँ संरचना अनुसार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाल आय निगमको प्रदेश कार्यालय स्थापना भए पनि डिजेल र पेट्रोलको भण्डार क्षमता भने शून्य रहेको छ। आफ्नो भण्डार क्षमता नहुँदा नेपालगञ्जमा डिपोको भर पर्नुपर्ने बाध्यता छ भने आपूर्तिमा समस्या हुने बित्तिकै पेट्रोलियम पदार्थको अभाव झेल्नुपर्ने अवस्था उस्तै छ। नेपाल आय निगम कर्णाली प्रदेशिक कार्यालयले भण्डार क्षमताको विकासका लागि प्रक्रिया अघि बढेको भन्दै ढिलोमा 2 वर्षमा काम सक्ने लक्ष्य रहेको जनाएको छ। हाम्रा साथी केशव ढकालले नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालयका प्रमुख दीपक प्रसाद घिमिरेलाई आफ्नो भण्डार क्षमताको विकास गरे के सजिलो हुन्छ त भनी सोध्नु भएको छ।
अब हामीले भण्डारण स्थल निर्माण गरिसके पछाडि हाम्रो सोच के छ भन्दाखेरि हामीले सुर्खेतबाट डाइरेक्ट हामीले नेपालगञ्जसँग समन्वय एउटा निर्देशन समन्वय त रहन्छ नै, तर सुर्खेतबाट डाइरेक्ट हामीले इन्डियन आयल कर्पोरेसनको गुन्डा डिपोबाट पेट्रोलियम पदार्थ हामीले सुर्खेतको लागि कोटा निर्धारण गरेर त्यहाँबाट लोड गरेर लिएर आउने व्यवस्था मिलायौँ भने त्यो अवस्थामा हामीले जति पेट्रोलियम पदार्थ यस क्षेत्रको माग हो त्यो अवस्थामा हामीले लोड गराउँछौँ र त्यस पछाडि हामीले लिएर आएर यहाँ सहज रूपमा बिक्री वितरण गर्छौँ।
यहाँनिर गुनासो आउँछ जब पेट्रोलियम पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव हुन्छ अथवा अभाव सृजना गरिन्छ कृत्रिम रूपमा,
हजुर,
आयल निगमकै मिलुमतमा यो भइरहेछ नि भन्ने जनगुनासो व्यापक आउँछ। विगतका केही घटनाहरू विभिन्न ठाउँमा हेर्दाखेरि त्यसमा सत्यता पनि केही देखिन्छ।
अब तपाईँले भनेको विगतका नजिर उदाहरणहरूले सत्य भन्नुभयो। अब त्यो कुरा चाहिँ म आइसके पछाडिको हकमा मैले कार्यभार सम्हालिसकेपछिको अवस्थामा हामीले विक्रेताहरूसँग काटलिङ गरेर मिलोमती गरेर केही कतै गरेर उपभोक्ताहरूलाई चाहिँ कृत्रिम अभाव सिर्जना गरौँ भन्ने उद्देश्य नेपाल आयल निगमको हुँदैन। विक्रेताहरूले यदि कदा त्यस्तो गतिविधिहरू गरेको पाइएको खण्डमा त्यहाँनिर कुनै स्रोतहरूबाट इमेल हुनसक्छ, फोन हुनसक्छ, हरेक स्रोतहरूबाट तपाईँहरूले परोक्ष रूपमा हामीले सरकार राख्ने हाम्रा विक्रेताहरू हुन्, हाम्रा नीति नियम निर्देशन र पद्धतिहरू उनीहरूले मान्नुपर्छ र उनीहरूले नमानेको खण्डमा र उपभोक्तालाई सहज रूपमा बिक्री वितरण गर्नु नगर्नुको कारणहरू हामीले पत्ता लगाउँछौँ। ती विक्रेताहरूलाई हामीले कारवाही गर्ने गरेका छौँ, त्यो हामीसँग रेकर्ड पनि छ।
कहाँनिर कृत्रिम अभाव सिर्जना गरिन्छ भने जब यसो बढ्दैछ भन्ने भ्यू पाइन्छ त्यति बेला हुँदा हुँदै पनि अभाव सिर्जना गरिन्छ।
हो, मुख्य तपाईँले महत्त्वपूर्ण प्रश्न गर्नुभयो र यो गुनासो चाहिँ सुर्खेत अथवा कर्णाली प्रादेशिक कार्यालय मातहतका विक्रेताहरूले यो कामहरूमा चाहिँ बन्यत राखेर यो गतिविधि गर्छन् है भन्ने तपाईँको मूल प्रश्नमा उपभोक्ताहरूको गुनासो रहन्छ। हामीले प्रत्येक विक्रेताहरूलाई के भनेका छौँ, हामीले अन्तर्राष्ट्रिय रूपमा चाहिँ इन्डियन आयल कर्पोरेसनले 1 तारिक र 16 तारिकको दिनमा मूल्य पठाउँछ। मूल्य पठाउँदाखेरि बढेको अवस्थामा बढेको मूल्य पठाउँछ, घटेको अवस्थामा घटेको मूल्य पठाउँछ। विक्रेताहरू प्रत्येकले इन्टरनेट अहिले जमाना हेर्नुहोस् भर्चुअल दुनियाँ छ, सबैले एकले अर्कालाई सबै कुराहरू थाहा हुन्छ, एउटा इन्टरनेसनली मार्केटको प्रेडिक्सन पनि गर्न जानिसकेका विक्रेताहरू यहाँ छन्। घट्ने बेलामा नउठाउने र बढेको बेलामा नबेच्ने भन्ने गुनासो चाहिँ आम उपभोक्ताको, त्यो गुनासो पनि हामीले प्राप्त गरेका थियौँ र तत्पश्चात मैले प्रत्येक विक्रेताहरूलाई, जति विक्रेताहरू यहाँनिर हुनुहुन्छ, सुर्खेतमा 8 साधारण विक्रेता हुनुहुन्छ, दैलेखमा 2 हुनुहुन्छ र कालीकोटमा 2 र जुम्लामा अहिले भर्खर अहिले एउटा खुलेको छ साधारण विक्रेता र एउटा प्याक विक्रेता त्यहाँ हुनुहुन्छ, यस कार्यालयको मातहतमा रहेका प्रत्येक विक्रेतालाई 1 तारिकको र 15 तारिकको दिनमा पेट्रोलियम पदार्थ नउठाउने गर्न तपाईँहरू पाउनु हुँदैन। त्यो तारिकको दिनमा तपाईँहरूले उपभोक्तालाई चाहिँ बढ्ने मूल्य चाहिँ अघिल्लो अब बढ्ने हो भन्ने अवस्थामा पेट्रोलियम पदार्थ नबेच्ने र अब घट्ने हो भन्ने अवस्थामा पेट्रोलियम पदार्थ नउठाउने हो, त्यो संस्कार तपाईँहरूले अवलम्बन गर्न पाउनु हुँदैन। 1 र 15 तारिकको दिनमा अनिवार्य रूपमा तपाईँहरूले कार्यालय खुलेको छ अथवा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको छ भने त्यो अवस्थामा पेट्रोलियम पदार्थ चाहिँ खरिद गरेर उपभोक्तालाई सहज रूपमा बिक्री वितरण गर्नुपर्नेछ भनेर मैले स्पष्ट उहाँहरूलाई निर्देशन गरिसकेको अवस्था छ।
पेट्रोलियम पदार्थमा मिसावट हुने गरेको कुराहरू बारम्बार आउँछ, हामीले यहाँ पत्ता लगाउन सक्छौँ मिसावट भयो कि भएको छैन भनेर?
हामीले मिसावट भयो कि भएन भन्ने कुरा एकदमै पत्ता लगाउन सक्छौँ, र तपाईँले भनेको जस्तो उपभोक्तालाई कहीँ कतै मिसावट सम्बन्धी गुनासोहरू प्राप्त भयो अथवा कुनै किसिमको शङ्का छ भने आफूले पेट्रोलियम पदार्थ भरेको पम्पबाट तपाईँले अधिकार हो तपाईँहरूको, तपाईँहरूले स्याम्पल माग्न पाउनुहुन्छ र उक्त स्याम्पल चाहिँ तपाईँहरूलाई कैफियत को आशंका रहेको खण्डमा नेपाल आयल निगमको कार्यालयमा लिएर आएर सुर्खेतमा जुन कार्यालय छ हाम्रो त्यसमा गुणस्तर सम्बन्धी हामीले मापन गर्छौँ, त्यो परिणाम चाहिँ हामीले त्यहाँ चेक गर्छौँ। त्यसमा कुनै किसिमको कैफियत हामीले प्राप्त गऱ्यौँ भने प्रचलित गुणस्तर विनियम बमोजिम उक्त विक्रेताको चाहिँ
भनेको यहाँको आयल निगम कार्यालयमा कुनै पेट्रोलियम पदार्थमा मिसावट भएको छ कि छैन भनेर जाँच्ने यन्त्र छ
हामीले त्यो स्पष्ट रूपमा थाहा पाउँछौँ र यहाँबाट समेत हुन नसकेको खण्डमा नेपाल आयल निगमको केन्द्रीय प्रयोगशाला छ सिनामङ्गलमा, त्यहाँ आधुनिक उपकरणहरू छन्, हामीले प्रत्येक कण कणको पेट्रोलियम पदार्थको चाहिँ भित्रसम्म गएर त्यसको सम्पूर्ण कम्पोनेन्टहरूको चाहिँ हामीले जाँच गर्न सक्छौँ र गुणस्तर सम्बन्धी प्रावधानमा केही कतै कैफियत हामीले भेटियो भने विक्रेताको चाहिँ लाइसेन्ससम्म खारेज गर्न सक्ने अधिकार चाहिँ प्रचलित विनियमले दिएको छ।
गुनासो आउँछ अलिकति, परिणाममा चाहिँ इमानदारी त देखिया छैन पेट्रोल पम्पहरूबाट, यति लिटर पोइन्ट यति यति भनेर दिइन्छ नि, त्यो आम उपभोक्ता सामान्य उपभोक्तालाई त 500 रुपियाँमा कति लिटर कति दशमलव कति लिटर हुनुपर्ने हो भन्ने जानकारी हुँदैन।
हामीले प्रत्येक विक्रेताले अगाडिदेखि नै गरेर मूल्य सूची राख्नुपर्छ भनेर चाहिँ हामीले प्रत्येक विक्रेतालाई निर्देशित गरेको अवस्था हो। अब उपभोक्ताले सबैभन्दा पहिला पेट्रोल पम्पमा गएर हाल्ने बेलामा 5.88 भनेर भन्ने होइन कि, सबभन्दा पहिला मूल्य हेर्ने हो, आजको मूल्य कति छ, किन भन्दाखेरि 15-15 दिनमा अहिले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य थप अथवा घट भइरहेको अवस्था छ। मूल्य सूची हेरेर आफूले हाल्ने क्रय गर्ने अनुपातको रकमको पेट्रोलियम पदार्थ खरिद गर्नुपर्छ र पेट्रोल पम्पमा फ्युल गर्नु भन्दा पहिले सबैभन्दा पहिला डिस्पेन्सरको अङ्क 0000 बनाएर त्यसरी मात्र चाहिँ पेट्रोल पम्पबाट चाहिँ इन्धन खरिद गर्ने अवस्थाको चाहिँ विकास गर्नुपर्छ प्रत्येक उपभोक्ताले।
उहाँ हुनुहुन्थ्यो नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालयका प्रमुख दीपक प्रसाद घिमिरे फेरी खबरसँग कुराकानी गर्दै। भेरी खबरमा छिमेक शेरफरसँगै राष्ट्रिय खबर बाँकी नै छन्, अहिलेलाई भनियो छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनचिल हामीले कर्णाली प्रदेशमा डिजेल र पेट्रोलको माग 30-40% बढे पनि भण्डार क्षमता नहुँदा समस्या, भण्डार क्षमता विकास गर्न प्रक्रिया अघि बढाएको निगमको भनाई लगायत खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर।
दाङमा पहिलो पटक सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ। तुलसीपुर स्थित तुलसीपुर हस्पिटलले क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। एम्बुलेन्समा आइसियु भेन्टिलेटर लगायतका सेवाका साथै स्वास्थ्यकर्मी पनि रहेको हस्पिटलका बालरोग विशेषज्ञ डाक्टर किशोर खत्रीले बताउनुभयो। यो एम्बुलेन्समा अन्य भन्दा धेरै सेवा सुविधा भए पनि भाडामा भने खासै फरक नपर्ने उहाँको भनाइ रहेको छ।
नेपालगञ्ज उपमहानगरपालिका भित्रका विभिन्न सडकका चौडाई कार्यालय उपत्र गर्ने क्रममा घटाइएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्। एसियाली विकास बैङ्कको 1,44,00,000,000 बढीको सहयोगमा नेपालगञ्जका 41 सडक बन्द गरेका छन्। यी बाटोहरू न्यूनतम 6 मिटरदेखि 16 मिटरसम्मको चौडा हुने बताइए पनि अहिले तोकिए बमोजिम सडक निर्माण हुन नसकेको उनीहरूको भनाइ छ। सहमतिका नाममा सडकहरू साँगुरो बनाएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्। नमुना धम्बोजी घरबारी टोल त्रिवेणी मोडको सडक सदरलाइन र पुष्पलाल चोकदेखि बसपार्क जोड्ने लगायतका दर्जनौ सडक मापदण्ड भन्दा साँगुरो बनाएको छ। नगर प्रमुख डाक्टर धवल शमशेर राणाले कहीँ कतै सडक मापदण्ड कम गर्ने सम्झौता नगर्दा बाटो नै नबन्ने स्थिति आएपछि सम्झौता गर्नु परेको दावी गर्नुभएको छ। मापदण्डले अप्ठ्यारोमा पारेको ठाउँमा ओडाले जनताको भेला गराएर सडक क्षेत्र तोक्ने सक्ने सहमति गरेको उहाँको भनाइ छ।
बर्दियाको ठाकुर बाबामा यही पुस 30 गतेदेखि माघ 4 गतेसम्म माघी तथा पर्यटन महोत्सव हुने भएको छ। बर्दियाका मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्नका लागि ठाकुरद्वाराको ऐतिहासिक ठाकुरद्वारा मन्दिर परिसरमा मेलाको आयोजना गरिएको जिल्ला समन्वय समितिका अध्यक्ष शङ्कर थारूले जानकारी दिनु गर्नुभयो। बर्दियामा पत्रकार सम्मेलन गरेर अध्यक्ष थारूले कृषि र पर्यटन प्रवर्धनका लागि बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रचार प्रसार गर्न अरू महोत्सवभन्दा फरक ढङ्गबाट महोत्सव आयोजना गरिएको बताउनुभयो। उहाँले प्रचार प्रसारका लागि बर्दियाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूको परिचय सहित ब्रोसियर र डकुमेन्ट्री तयार गरिएको उहाँले बताउनुभयो। यस क्षेत्रको मौलिक कला संस्कृतिको जगेर्ना गर्दै बर्दियालाई प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न बर्दियाका 8 स्थानीय तह र सरकारवाला निकायहरूको सहयोग रहने आयोजकको भनाइरहेको छ। झन्डै 200 व्यापारिक स्थलहरू रहने महोत्सवमा 2,00,000 अवलोकन गर्ने र झन्डै 3 करोड बराबरको व्यापारिक कारोबार हुने ठाकुरद्वारा मन्दिर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष डिलराज पौडेलले बताउनुभयो। यस्तै माघीकै अवसर पारेर पुस 28 र 29 गते सदरमुकाम गुलरियामा माघी मिलन तथा शुभकामना आदान प्रदान साङ्गीतिक कार्यक्रमको आयोजना गरिने माघी उत्सव मूल तयारी समितिका संयोजक छविलाल थारूले जानकारी दिनुभयो।
बझाङको बुगल नगरपालिका 3 बीजगाडुमा प्रहरीले 2 किलो 480 ग्राम चरसहित एकजनालाई पक्राउ गरेको छ। कैलालीको चुरे गाउँपालिका 5 22 वर्षका जयबहादुर धामीलाई चरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। धामीबाट राहदानी र मोटरसाइकल समेत नियन्त्रणमा लिएको डिएसपी प्रवीर धिताले जानकारी दिनुभयो।
सोल्यानमा ट्र्याक्टरको ठक्करबाट एकजनाको ज्यान गएको छ। शारदा नगरपालिका 1 शान्तिनगरमा R1414 नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा रुकुम सहरजारी नगरपालिका 6 राजेश जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घाइते जैसीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
यस्तै दाङमा एकजना थुनुवाको मृत्यु भएको छ। जबरजस्ती गर्ने मुद्दामा प्रपक्षका लागि घुराई कारागारमा राखेका बङ्गला चुली गाउँपालिका 6 55 तिलबहादुर महराको मृत्यु भएको प्रहरीले जनाएको छ।
कालीकोटमा एकजना महिलाले 81 उमेरमा नागरिकताको प्रमाणपत्र पाउनु भएको छ। खाँडाचक्र नगरपालिका 4 रिउका कामीले 81 उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाउनु भएको हो। रिउका सदरमुकाम स्थायी बासिन्दा भए पनि अहिलेसम्म नागरिकता पाउनु भएको थिएन। उहाँका परिवारका अन्य सदस्यसँगै भारतमा बसोबास गर्ने भएका कारणले नागरिकता पाउन समस्या भएको थियो। कालीकोटका ग्रामीण इलाका अझै नागरिकता नबनाएसम्म धेरै वृद्ध वृद्धाहरू रहेको सरकारवालाले बताएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारले माघ 1 गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानून मन्त्री प्रकाश शाहले बताउनु भएको छ। यस्तै बैठकले प्रदेश सभाको हिउँदे अधिवेशनमा आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयलाई प्रस्ताव गर्ने निर्णय पनि गरेको छ। भेरी खबरमा खेल खबरसँगै अन्य खबर बाँकी नै छन्। अहिले भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले बैतडीमा न्यायिक समितिलाई प्रभावकारी बनाउन पुर्चौरी नगर पालिकाले न्यायिक समितिको कार्य निर्माण गरेको छ। न्यायिक समितिले प्रदान गर्ने सेवालाई प्रभावकारी र न्यायिक समितिको काम कारवाहीलाई सहज बनाउन अलगै कार्यालयको व्यवस्था गरेको न्यायिक समितिको संयोजक जानकी बमले बताउनु भएको छ। बैतडीमा अन्य स्थानीय तहहरूले समेत इजलास निर्माण र कानुनी सल्लाहकार राख्ने तयारी गरेका छन्। दशचन्द नगरपालिकाले पनि त्यसको तयारी गरिरहेको न्यायिक समितिका संयोजक मीना चन्दले बताउनुभयो।
त्यस्तै बैतडीकै अर्को प्रसङ्गमा दशरचन्द नगरपालिकाले मदिरा बेचबिखनका लागि निषेध मापदण्ड बनाएको छ। नगरपालिकाले व्यापारी र सरोकारवालासँग गरेको छलफल कार्यक्रममा मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि निर्माण गर्ने निर्णय गरेको हो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले विनेपाल आयल निगममा हुने गरेको चुहावट नियन्त्रण गर्न आफू सफल भएको दावी गर्नुभएको छ। नेपाल आयल निगमको वार्षिक उत्सव कार्यक्रममा उहाँले विगतमा सरकार नै नभए जस्तो जताततै पालै पाल परेको निगमलाई आफूले मन्त्री भएपछि टालेको दावी पनि गर्नुभएको छ। मन्त्री यादवले विगतमा मन्त्री सचिवहरू नै निगममाथि लुट मचाएको आरोप समेत लगाउनु भएको हो।
भेरी खबरमा अब लागौँ केही खेल खबरतर्फ। थाइल्यान्डमा हुने महिला T20 क्रिकेट प्रतियोगिताका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ। रुबिना छेत्रीको कप्तानीमा 14 अन्तिम नावली सार्वजनिक भएको हो। कप्तान रुबिनासँगै उपकप्तान सीता राणा मगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु वर्मा, सोनु खड्का, आरती बिराडी रहनु भएको छ। त्यस्तै काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममता कुमारी चौधरी र बिन्दु रावल पनि टिममा अटाउनु भएको छ। नेपाली टिम जनवरी 11 थाइल्यान्ड प्रस्थान गर्दैछ। नेपालले आफ्नो पहिलो खेलमा 12 जनवरीमा ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै दोस्रो खेलमा 14 जनवरीमा नामिबिया र 15 जनवरीमा इन्डोनेसिया र समूहको अन्तिम खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।
र भ्यालिच्यासल युवा क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तर गोल्डकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यस्तै खेलमा च्यासलले भारतको दिल्ली फुटबल क्लबलाई 6-0 फराकिलो अन्तरले पराजित गरेको हो। च्यासलको जितमा विदेशी खेलाडी अर्मान्ड मोयेनले ह्याट्रिक गर्नुभएको हो। धनगढी रङ्गशालामा भएको खेलमा च्यासलले 14 मिनटमा एक गोल गर्दै अग्रता दिलाउनु लिएको हो भने खेलको 31 मिनटमा हेमन्त थापा मगरले झन्डै 25 यार्ड टाढाबाट गरेको प्रहार क्रसरबाटको भित्री भागमा लाग्दै गोलमा परिणत भएको हो। 40 मिनटमा सञ्जुक राईको लामो पासलाई नियन्त्रणमा दिँदै अर्मान्डले पेनाल्टी क्षेत्रभित्रबाट गएको प्रहारलाई गोल रक्षकले बचाउन नसक्दा गोलमा परिणत भएको थियो। दोस्रो हाफमा पनि च्यासलले सुरुवातदेखि नै दबाव कायम राखेको हो। 61 मिनटमा अर्मान्डले योगेश गुरुङको पासलाई सदुपयोग गर्दै च्यासललाई 4-0 अगाडि बढाउनु भएको हो। यस्तै 73 मिनटमा अर्मान्डले प्रहार गरेको फितलो फ्रार गोल रक्षकले रोक्न नसक्दा च्यासल फेरि अर्को गोला गर्दै गोलको सङ्ख्या 5-0 पुर्याएको हो। इन्जुरी समयको पहिलो मिनटमा सन्त बहादुर गुरुङले गोल गर्दै च्यासललाई 6-0 जित दिलाउनु भएको हो। यो जितसँगै च्यासलले प्रतियोगिताको क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। च्यासलले अब रुसलान थ्रिस्टारको सामना गर्ने भएको छ। प्रतियोगितामा आज रूपन्देही गोर्खा बोइजसँग प्रतिस्पर्धा गर्नेछ भने सिएमजी क्लबले काठमाडौँले भने सङ्कटाको सामना गर्नेछ। खेल खबरसँगै बिहानको फेरि खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि पटक।
कर्णाली प्रदेशमा डिजल र पेट्रोलको माग 30-40% बढे पनि भण्डारण क्षमता नहुँदा समस्या। भण्डारण क्षमता विकास गर्न प्रक्रिया अघि बढाइएको निगमको भनाई।
दैलेखको डुङ्गेश्वर 2 लाखुरीमा यो महिनामा 8 बाल विवाह रोकिएको वडा कार्यालयको दावी। दाङमा पहिलो पटक कवरको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालन।
नेपालगञ्जमा उपमहानगरपालिका भित्रका सडकका चौडाई कालो पत्रे गर्ने क्रममा घटाइएको भन्दै स्थानीय असन्तुष्ट।
र भ्यालिच्यासले युवा क्लब सुदूरपश्चिम खप्तर गोल्डकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। थाइल्यान्डमा हुने महिला ट्वान्टा क्रिकेटका लागि नेपाली टोलीको घोषणा। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट नवराज रेग्मी र डिलु राउत पनि बिदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।